यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा थप बढ़ाउने उच्चस्तरीय समन्वय समितिको निर्णय। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। देशभर हालसम्म 15,800 जनामा कोरोना परीक्षण भएकोमा 16 जना बाहेक अन्यमा कोरोना भाइरसको संक्रमण नभेटिएको मन्त्रालयद्वारा स्पष्ट। छिटो विधिबाट गरिने परीक्षण विश्वव्यापी रूपमै कम प्रभावकारी देखिएको भन्दै पीसीआर विधिबाट गरिने परीक्षणलाई व्यापक बनाउन सरकारलाई नेपाली कांग्रेसको सुझाव। 2 जनामा कोरोना संक्रमण देखिएपछि काठमाण्डुको सनसिटी अपार्टमेन्टको एउटा ब्लकमा गरिएको शीघ्र गतिको परीक्षणको परिणाम सबै नेगेटिभ। नेपालको आर्थिक वृद्धि दर यो वर्ष 2.5% हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण। र विश्व स्वास्थ्य संगठनलाई दिइँदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणाको विश्वव्यापी आलोचना। कोरोना भाइरसबाट अमेरिकामा मात्र 30,000 भन्दा बढ़ीको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या 1,37,000 पुग्यो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि संख्यात्मक रूपमा परीक्षण बढ़ाउने निर्णय गरेको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरस संक्रमणको अवस्था जोखिमपूर्ण भएको र त्यसको दर पनि बढ़दै गएकाले परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो। बैठकले औषधिजन्य सामग्री र उपकरण ल्याउँदा निजी क्षेत्रबाट आयात गर्न सहजीकरण गर्ने र स्वास्थ्य मन्त्रालय तथा मातहतको निकायबाट खरिद गर्ने प्रक्रियालाई निरन्तरता दिने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो। चीनबाट कोरोना परीक्षण र उपचारका लागि सामग्री ल्याउने प्रक्रिया पूरा भएको र छिट्टै आइपुग्ने सचिव बिडारीले बताउनुभयो। बैठकले अति आवश्यक सामानको आपूर्तिलाई सहज राख्ने र सुरक्षा व्यवस्थामा कड़ाई गर्ने, सामान ढुवानीमा कतै अवरोध नहुने गरी भन्सार नाका र लाई सहज र सुरक्षित बनाउने निर्णय समेत गरेको छ। बैठकले लकडाउनमा खाना नपाउने अवस्थामा रहेका दैनिक ज्यालादारी गरेर खाने व्यक्तिलाई राहत दिने निर्णय गरेको पनि सचिव बिडारीले जानकारी दिनुभयो। सरकारले गरेको लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कड़ाई गरी थुनामा राख्नेसम्मको कार्यवाही गर्ने निर्णय बैठकले गरेको छ। बैठकले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघका लागि काम गरिरहेका नेपालीलाई उपयुक्त तरिकाले स्वदेश फर्काउने निर्णय पनि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म 15,800 जनामा कोरोना परीक्षण भएकोमा 16 जना बाहेक अन्यमा कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ। घाँटीको स्वाबको नमूना परीक्षण गरिने पीसीआर मेसिनबाट 6,871 जना र रगतको माध्यमबाट गरिने परीक्षण छिटो विधिबाट 8,929 जना गरी 15,800 जनामा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा 2,894 जनाको नमूना परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण भइरहेको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले प्रदेश नम्बर 1 का 7, प्रदेश नम्बर 2 का 3, गण्डकी प्रदेश र प्रदेश नम्बर 5 का 1-1 तथा कर्णाली प्रदेशका 2 जिल्लामा परीक्षण शुरू हुनु बाँकी रहेको जानकारी दिनुभयो। काठमाण्डुको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरेका 2 जनामा कोरोना पुष्टि भएपछि त्यस अपार्टमेन्टमा बस्नेहरूको छिटो विधिबाट परीक्षण गरिएको छ। अपार्टमेन्टमा बस्ने 298 जनाको हिजो शीघ्र गतिको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको र छिटो विधि परीक्षणमा पोजिटिभ देखिएका 1 जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ। हाल देशभर 5,614 जना क्वारेन्टाइनमा रहेको र 1,017 जना आइसोलेसनमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ। मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले संक्रमण रोकथाम गर्न देश लकडाउनमा रहेको अवस्थामा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गर्नुभयो। उहाँले घरमा बसेर गर्न सकिने कार्यालयका कामहरू र परिवारका सदस्यहरूबीच मनोरञ्जन क्रियाकलापहरू गर्न आग्रह पनि गर्नुभयो। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रसारण नगर्न संचार माध्यमलाई अनुरोध पनि गरेको छ। केही संचार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रसारण गरेको प्रति ध्यानकर्षण भएको जनाउँदै मन्त्रालयले बिरामीको विवरण निजको अनुमति बिना प्रकाशन र प्रसारण गर्न नपाइने व्यवस्था रहेकाले त्यसो गर्न आग्रह गरिएको जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन कञ्चनपुर जिल्ला पूर्ण रूपमा सील गरिएको छ। कोरोना भाइरसको उच्च जोखिममा रहेको कञ्चनपुरमा आवागमन पूर्ण रूपमा नियन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लाका सम्पूर्ण नाकालाई पूर्ण रूपमा बन्द गरेको जनाएको छ। कैलालीबाट कञ्चनपुर प्रवेश गर्ने नाकाका रूपमा रहेको कृष्णपुरको गुलरिया र पुनर्वासको डोके बजार क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले जानकारी दिनुभयो। नेपाली कांग्रेसले कोरोना भाइरसको परीक्षणको गति बढ़ाउन सरकारसँग अपील गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्ति जारी गर्नुभई लकडाउनको समय थप्ने तर कोरोनासँग जुझ्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न नसकिने उल्लेख गर्नुभएको छ। उहाँले लकडाउनका बावजूद कैयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिँदै थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरीहरू अन्त्य गरी सतर्कताको स्थितिलाई मजबूत तुल्याउन सरकारसँग अपील गर्नुभएको छ। कांग्रेसले मेडिकल सामग्रीको आयात तथा परीक्षणको दायरा विस्तारमा पनि थप गति दिन र थप सतर्कताका साथ अघि बढ़न सरकार र समुदायहरूको ध्यानकर्षण गराएको छ। कोरोनाबाट संक्रमितहरूको संख्या बढ़दै जाँदा उपचार सामग्रीको पर्याप्त बन्दोबस्त गर्न ढिलाइ नगर्न पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ। कोरोना भाइरस परीक्षण गर्ने केन्द्रहरू विस्तार गरिनु सकारात्मक भए पनि ऱ्यापिड टेस्टको परिणाम भने विश्वव्यापी रूपमै विश्वसनीय र भरपर्दो नदेखिएको अवस्थालाई मध्यनजर गर्दै पीसीआर विधिको व्यापकता बढ़ाउन जरूरी रहेकोमा कांग्रेसले जोड़ दिएको छ। राजधानीको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरूलाई गम्भीरता साथ लिन कांग्रेसले अनुरोध पनि गरेको छ। कांग्रेसले गाउँतहसम्म घुम्ती परीक्षण शिविर चलाउने तयारी तत्काल शुरू गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वयका साथ अघि बढ़न पनि अपील गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भएको छ। भिडियो कन्फरेन्स मार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग कुराकानी गर्नुहुँदै मुख्यमन्त्री पौडेलले कोरोना विरूद्ध सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा फेला परेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अन्दाजी 25 वर्षको भाले गैंडा हिजो दिउँसो 1 बजे मृत अवस्थामा फेला परेको हो। उक्त भाले गैंडा निकुञ्जको सुखीभार इलाकाको घोलमा जुधेर वा घोलको दलदलमा फँसेर मरेको अनुमान गरिएको छ। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। आर्थिक वर्ष 2076-77 मात्रै चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले 24 गैंडा मरेका छन्। निकुञ्जको पछिल्लो गणना अनुसार त्यहाँ 605 गैंडा रहेका छन्। वीरगंजमा रहेका 3 भारतीय कोरोना संक्रमित सँगै मस्जिदमा नवाज पढ़ेका 5 पर्साको छिभरमाई गाउँपालिकामा भेटिएपछि हिजोबाट त्यस क्षेत्रमा पूर्ण रूपमा सील गरिएको गाउँपालिकाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
ए छोरा, के छ पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् 2020 नेपालको आर्थिक वृद्धि दर 2.5% हुने प्रक्षेपण गरेको छ। कोषले वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि दर सन् 2020 2.5% हुने र सन् 2021 5% हुने प्रक्षेपण गरेको छ। आईएमएफको यो पछिल्लो प्रक्षेपण अनुसार दक्षिण एसियाली देशहरूमध्ये नेपालको आर्थिक वृद्धि दर तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकाल विरूद्ध हिजो विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। निजको जीवनयापन स्तर आयस्रोत भन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक खाताबाट अस्वाभाविक रूपमा आयस्रोत भन्दा बढ़ी रकम चेक मार्फत सापटी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। निजको 2,02,886.65 रूपियाँ सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ। टेक्निसियन ढकालले गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी आफ्नो, त्यसै गरी श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चल अचल सम्पत्ति लुकाइराखेको पाइएको आयोगले जनाएको छ। निज ढकाललाई बिगो स्रोत नखुलेको रकम बराबरको बिगो माग दावी गर्दै आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। त्यसै गरी आयोगले आयातित सामानको न्यून मूल्याङ्कन गरी नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा हानि नोक्सानी पुर्याएको आरोपमा मेची भन्सार कार्यालय काकड़भिट्टाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार विक र जाँचकी नायब सुब्बा सनत खतिवड़ासहित सामान आयातकर्ता विरूद्ध पनि हिजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरू विरूद्ध 55,10,596.33 रूपियाँ बिगो माग गर्दै आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। केही अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयेसस विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई सहायता रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा स्वीकार्य हुन नसक्ने बताउनु भएको छ। अमेरिका विगत लामो समयदेखि डब्ल्यूएचओको परोपकारी मित्र भएको र भविष्यमा पनि अमेरिकाको सहायताको अपेक्षा डब्ल्यूएचओले गरेको उहाँले बताउनु भएको छ। उहाँले कोरोना महामारी विरूद्ध लड्न सम्पूर्ण विश्वलाई पुनः एकजुट हुन आह्वान गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रकम रोक्ने घोषणा गर्नुभएपछि त्यसको विश्वभर आलोचना भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना भाइरसबारे अमेरिकालाई समयमै सूचना नदिएको र चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओलाई दिँदै आएको रकम रोक्न निर्देशन दिनुभएपछि उहाँको कदमको विश्वभर आलोचना भएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अहिले डब्ल्यूएचओलाई सहयोग रोक्ने बेला नभएको भन्नुहुँदै यस विषम परिस्थितिसँग जुझ्न अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्ने धारणा राख्नु भएको छ। युरोपियन युनियनले कोरोना भाइरस महामारीका बीच डब्ल्यूएचओलाई सहयोग रकम रोक्ने अमेरिकी कदम अन्यायपूर्ण भएको जनाएको छ। त्यसै अमेरिकी मेडिकल एसोसिएशनले पनि ट्रम्पले खतरनाक कदम चालेको र उहाँ गलत दिशातर्फ मोडिनु भएको बताएको छ। उसले यो पछिल्लो कदमले कोरोना भाइरसलाई पराजित गर्न झन कठिन हुने भन्दै आफ्नो निर्णय पुनर्विचार गर्न राष्ट्रपति ट्रम्पलाई सुझाव दिएको छ। न्यूजील्याण्ड र अस्ट्रेलियाले पनि डब्ल्यूएचओबाट कोरोना भाइरसबारे सल्लाह निरन्तर रूपमा आइरहेको र डब्ल्यूएचओलाई भरोसा गर्नुपर्ने भन्दै निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ। निजी क्षेत्रका अन्य विभिन्न प्रतिष्ठान र संघ संस्थाले पनि राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाको आलोचना गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आगामी सन् 2022 नै सामाजिक दूरी कायम गर्नुपर्ने एउटा निष्कर्ष एउटा अध्ययनले निकालेको छ। अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा सन् 2022 रहिरहने देखाएको छ। विश्वविद्यालयका स्टेफन किस्लरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र सर्ने प्रवृत्ति क्षमता लगायतलाई आधार मानेर पछिल्लो निष्कर्ष निकालेको जनाएको छ। विश्वभरि सबैजसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरिबाटै निर्मूल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिए पनि फेरि अर्को चरणमा पुनः फैलन सक्ने उनीहरूले अनुमान गरेका छन्। अनुसन्धानकर्ताहरूले कोरोना भाइरस विरूद्धको कुनै खोप नआएमा वा त्यसलाई नियन्त्रण गर्ने कुनै निश्चित उपाय सिर्जना नभएसम्म सामाजिक दूरी कायम गर्नुको विकल्प नभएकोमा जोड़ दिएका छन्। सामाजिक दूरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो अनुसन्धानकर्ताहरूले अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन्। भारतमा लकडाउनको अवधिमा पनि किसान बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यका लागि केही खुकुलो बनाइने भएको छ। यही अप्रेल 20 यो नियम लागू गरिने र यसबाट सेवा प्रवाह केही सहज र आर्थिक असर कम हुने भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। आगामी मे 3 घोषणा गरिएको लकडाउन अवधिमा यातायात सेवा र अधिकांश व्यावसायिक कामहरू पनि बन्द नै गरिनेछ। विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या झण्डै 1,37,000 पुगेको छ। 20,81,000 मानिस कोरोना संक्रमित भएका छन् भने 5,10,000 भन्दा बढ़ी निको भएर घर फर्किएका छन्। कोरोना भाइरसका कारण अमेरिकामा मात्र 30,826 जनाले ज्यान गुमाएका छन्। अमेरिकामा संक्रमितको संख्या 6,50,000 नागेको छ। इटलीमा 21,645, स्पेनमा 18,800, फ्रान्समा 17,100, बेलायतमा 12,800, इरानमा 4,700, बेल्जियममा 4,400, जर्मनीमा 3,800, नेदरल्याण्डमा 3,100 र ब्राजिलमा 1,590 तथा स्वीडेनमा 1,200 कोरोना भाइरसका कारण मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा हालसम्म 12,370 जना कोरोनाको संक्रमित भएका छन्। भारतमा 422 जनाको ज्यान गइसकेको छ। कोरोना भाइरसको महामारीका बीच दक्षिण कोरियामा हिजो सम्पन्न संसदको माथिल्लो सदनको निर्वाचनमा राष्ट्रपति मुन जाई इन नेतृत्वको डेमोक्रेटिक पार्टी अफ कोरियाले बहुमत हासिल गरेको छ। दक्षिण कोरियाको निर्वाचन आयोगका अनुसार राष्ट्रपति मुनको पार्टी डेमोक्रेटिक पार्टी अफ कोरियाले 253 निर्वाचन क्षेत्रमध्ये 163 स्थानमा विजय हासिल गरेको हो। त्यसैगरी विपक्षी दल युनाइटेड फ्यूचर पार्टीले 84 निर्वाचन क्षेत्रमा विजय भएको द कोरियन टाइम्सले जनाएको छ। अब मौसम आज देशभर सामान्यदेखि आंशिक बदली भई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा थप बढ़ाउने उच्चस्तरीय समन्वय समितिको निर्णय। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। देशभर हालसम्म 15,800 जनामा कोरोना परीक्षण भएकोमा 16 जना बाहेक अन्यमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट छिटो विधिबाट गरिने परीक्षण विश्वव्यापी रूपमा कम प्रभावकारी देखिएको भन्दै पीसीआर विधिबाट गरिने परीक्षणलाई व्यापक बनाउन सरकारलाई नेपाली कांग्रेसको सुझाव। दुईजनामा कोरोना संक्रमण देखिएपछि काठमाडौँको सनसिटी अपार्टमेन्टको एउटा ब्लकमा गरिएको शीघ्र गतिको परीक्षणको परिणाम सबै नेगेटिभ। नेपालको आर्थिक वृद्धि दर यो वर्ष 2.5% हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण र विश्व स्वास्थ्य संगठनलाई दिइँदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको विश्वव्यापी आलोचना। कोरोना भाइरसबाट अमेरिकामा मात्र 30,000 भन्दा बढ़ीको मृत्यु। विश्वभर मृत्यु हुनेको संख्या 1,37,000 पुग्यो। बिहान 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।